আলহামদুলিল্লাহি রাব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وادم بين الماء والتين وعلى اله واصحابه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الناس قد جاءكم برهان من ربكم وانزلنا اليكم نورا مبينا صدق الله العظيم اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج ہماری اس نشست کا عنوان ہے روشن دلیل. قرآن مجید فرقان حمید کی اس آیت مبارکہ میں اللہ تبارک و تعالی نے ایک دلیل کا ذکر فرمایا. کون سی دلیل ہے؟ کس کو اللہ نے دلیل بنایا؟ کیسا بنایا؟ کس دعوے کی دلیل بنایا؟ ان تمام چیزوں کو دیکھنے سے پہلے اس آیت مبارکہ کا ترجمہ. یا ایوہ الناس، اے لوگوں، قد جاءکم برہان من ربکم، اور تحقیق تمہارے رب کی طرف سے آ گئی تمہارے پاس ایک روشن دلیل. وانزلنا الیکم نورا مبینا، اور ہم نے نازل کیا تم پر ایک نور روشن کرنے والا. یہ اس آیت بینات کا ترجمہ. اللہ تبارک و تعالی نے اس میں ایک دلیل کا ذکر کیا کہ اللہ کی طرف سے تمہارے پاس ایک دلیل آ گئی. برہان کہتے ہیں بین دلیل کو، روشن دلیل کو. آپ جانتے ہیں نا، ایک ہوتا ہے دعویٰ اور ایک ہوتی ہے دلیل. اگر دلیل کمزور ہے تو دعویٰ بھی کمزور ہے، اور اگر دلیل مضبوط ہے تو دعویٰ بھی مضبوط ہے. دعوے کو مضبوط کرنے کے لیے دلیل کا مضبوط ہونا ضروری ہے. جب تک دلیل مضبوط نہیں ہوگی دعویٰ مضبوط نہیں ہوگا. مثال کے طور پر کوئی آدمی یہ کہے کہ میں تقریر کر سکتا ہوں، دعویٰ. آپ کہیں دلیل، اب وہ ایک لفظ نہ بول سکے، کہتا جھوٹا ہی ہے، تو اس کا دعویٰ ہی غلط. اس نے دعویٰ تو کر دیا لیکن دلیل نہیں پیش کر سکا نا. تو ہر دعوے کے لیے دلیل ضروری، اور اگر اس نے واقعی کر دی، کہاں اس نے دکھا دیا دلیل مضبوط ہے تو دعویٰ بھی مضبوط. تو بات سمجھ میں آ گئی نا، دعوے کو مضبوط کرنے کے لیے دلیل کا مضبوط ہونا ضروری ہے. اب اللہ فرماتا ہے برہان من ربکم، تمہارے رب کی دلیل، تمہارے رب کی طرف سے دلیل آ گئی. اب سمجھ میں یہ نہیں آیا کہ دلیل کس بات کی اور دلیل ہے کون، اللہ نے کس کو دلیل بنایا. مفسرین کرام نے فرمایا کہ یہاں اس سے مراد برہان، برہان کہتے ہیں نا واضح بیان دلیل کو، فرماتے ہیں برہان سے مراد ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم، یا حضور علیہ الصلوۃ والسلام کے معجزات. یہ دونوں اس سے مراد لیے جا سکتے ہیں، اور پہلے قول کی طرف زیادہ راجے ہیں کہ حضور کی ذات ہی رب کی بیان دلیل ہے. اب یہ تو ہم نے سمجھ لیا کہ نبی پاک علیہ الصلوۃ والسلام کی ذات جو ہے وہ دلیل ہے، لیکن یہ سمجھ میں نہیں آیا کہ کس چیز کی دلیل، کس دعوے کی دلیل. اللہ نے یہ تو فرما دیا کہ تمہارے رب کی طرف سے دلیل آ گئی، لیکن مولا ہمیں یہ بتا کہ یہ دلیل جو آئی ہے اس سے پہلے دعویٰ ہوا ہوگا نا، تبھی تو دلیل آئی. اگر دعویٰ نہیں ہوتا تو دلیل کیوں آتی؟ اب قرآن تو کہہ رہے تمہارے رب کی طرف سے ایک روشن واضح بیان دلیل آ گئی، لیکن وہ دلیل جو آئی ہے کس دعوے کی دلیل ہے؟ تو اب سنیے، दावा है ला इलाहा इल्लल्लाह और दलील है मोहम्मदुर रसूलुल्लाह। ला इलाहा इल्लल्लाह की दलील मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। अच्छा, दलील उतनी ही कवी होगी, दलील देने वाला जितना कवी होगा, बल्कि यूं कहना चाहिए उसका इल्म जितना कवी होगा। शागिर्द ने एक दलील दी, उस्ताद ने उससे बड़ी दलील दे दी। क्यों? उस्ताद का इल्म शागिर्द के इल्म से ज्यादा, ठीक है ना। मोमिन ने एक दलील दी, वली ने दलील दी, नबी ने दलील दी। किसकी दलील कवी होगी? मोमिन ने अपने इल्म के मुताबिक दलील दी, वली ने अपनी विलायत के मुताबिक जो उसका इल्म है बातनी उसके मुताबिक दलील दी, नबी ने अपने इल्म के मुताबिक दलील दी। नबी का इल्म ज्यादा कवी, इन सब की दलीलें सही, मगर जो कवी दलील नबी की, और ये दलील किसकी? अल्लाह रब्बुल आलमीन की। उससे बड़ी कोई दलील हो सकती? उससे बड़ा इल्म वाला कोई हो सकता है? उससे बड़ा कुदरत वाला कोई हो सकता है? तो जब उससे बड़ा कुदरत वाला कोई नहीं, जब उससे बड़ा इल्म वाला कोई नहीं, तो उससे बड़ी दलील देने वाला कोई नहीं। तो ऐसी बयान दलील दे दी कि अब इस दलील को कोई तोड़ नहीं सकता। और होता क्या है कि जो दावे को गलत करना चाहता है वो दलील को गलत साबित करता है, जो दावे को गलत करना चाहता है वो दलील को गलत साबित करने की कोशिश करता है। इस दलील को तोड़ो, जब दलील टूट जाएगी दावा खुद ब खुद टूट जाएगा, दलील खत्म हो जाएगी दावा खत्म हो जाएगा। इसीलिए काफिर हुजूर अलैहिस्सलाम के दुश्मन थे, खुदा के दुश्मन नहीं थे। हुजूर अलैहिस्सलाम के दुश्मन थे, अल्लाह को मान रहे थे। इनकी दलील को तोड़ दो, इनकी जात को नुकसान पहुंचाओ, और हुजूर अलैहिस्सलाम की जाते वाला सिफात को नुकसान पहुंचाने की कोशिश कर रहे, जाते बेऐब में ऐब निकालने की कोशिश कर रहे। जब ये दलील माजल्ला खत्म हो जाएगी तो दावा खुद ब खुद खत्म हो जाएगा। और दावा क्या था कि ला इलाहा इल्लल्लाह, अल्लाह एक है, उसके सिवा कोई शरीक नहीं, और ये उनके अकीदे के खिलाफ था। मानते थे मगर 360, मानते थे मगर हजारों, मानते थे मगर लाखों। बारिश बरसाने का अलग, तो पानी पिलाने का अलग, मुसीबतें टालने का अलग, हर चीज के अलग अलग खुदा। सरकार ने फरमाया नहीं, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, अल्लाह एक है, उसका कोई शरीक नहीं। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं उसका रसूल। तब सरकार से टकराओ। तो जो दावे को तोड़ना चाहता है वो दलील को तोड़ता, जो दावे को कमजोर करना चाहता है वो दलील को कमजोर करता। तो अल्लाह तबारक वताला ने बयन दलील ऐसी दे दी कि तुम इस दलील को देख लो, दावा खुद ब खुद समझ में आ जाएगा। अगर मुझे देखना हो तो मेरे हबीब को देख लो। इसीलिए सरकार ने फरमाया मन रानी फकत राल हक, जिसने मुझे देखा उसने हक को देखा। और इसमें भी दो चीजें उलमा ने बयान की, जिसने मुझे देखा उसने हक देखा, यानी मुझे ही देखा। एक ये भी तर्जुमा, जिसने मुझे देखा उसने मुझे ही देखा, क्योंकि एक दूसरी हदीस शरीफ में सरकार ने फरमाया, जिसका मफहूम यह है कि शैतान मेरी सूरत इख्तियार नहीं कर सकता। सर होते ना, आदमी ख्वाब देखता है और जब आकर बताया अपने पीर मुर्शिद को या किसी साहिब इल्म को, साहिब बसीरत को, उसने कहा नहीं ये तो शैतानी ख्वाब। तो हुजूर अलैहिस्सलाम ने पहले से वजाहत फरमा दी, जिसने मुझे देखा उसने मुझे ही देखा, शैतान मेरी सूरत इख्तियार नहीं कर सकता, इतना इख्तियार नहीं शैतान के पास। और दूसरा तर्जुमा मन रानी फकत राल हक, जिसने मुझे देखा उसने हक को देखा। तो अल्लाह तबारक वताला ने एक ऐसी जात बना दी कि मेरे इख्तियार को देखना है तो मेरे रसूल के इख्तियार को देख लो, जो फर्श पे बैठ कर अर्श के चांद के दो टुकड़े कर रहा है, जो सूरज को वापिस पलटा रहा है उंगली के इशारे से, जिसके सामने दरख्त चलते हुए आकर इताअत कर रहे हैं, जिसकी उंगलियों से पानी के चश्मे जारी हो रहे हैं, ये सारे मौजूदात जो हैं यही बयन दलील। قد جاءكم برهان من ربكم وانزلنا اليكم نورا مبينا। तो पता चला कि नबी पाक अलैहिस्सलाम की जात अल्लाह तबारक व तआला की एक बयन, एक रोशन दलील है। अब देखें, نبی پاک علیہ الصلوۃ والسلام سے پہلے انبیاء کرام علیہ السلام تشریف لائے، 124,000 یا کم و بیش جتنے بھی آئے، اللہ تبارک و تعالی نے ان کے ساتھ بھی دلیل بھیجی معجزے کی صورت میں. جب انہوں نے دعویٰ کیا نا ہم اللہ کے رسول ہیں، لوگوں نے کہا دلیل، اللہ کا رسول ہونے کے لیے دلیل چاہیے، آپ کی رسالت کی دلیل کیا ہے؟ تو معجزہ رسالت کی دلیل ہے، اسی لیے ہر نبی معجزہ لے کر آیا، اور اگر ایسا نہ ہوتا تو ہر کوئی نبوت کا دعویٰ کر دیتا. جب ایسا ہونے کے باوجود بعد میں لوگوں نے دعویٰ کر دیا، تو جب ایسا نہ ہوتا تو کتنے دعویٰ کرتے؟ تو اسی لیے اللہ تعالیٰ نے ان کی رسالت کی اس دعوے کی دلیل میں معجزات عطا کر دی. حضرت موسیٰ علیہ السلام کا عصا لاٹھی، ید بیضہ ان کے ہاتھ کا چمکنا، اسی طرح دیگر معجزات، حضرت داؤد علیہ السلام کی آواز، حضرت یوسف علیہ السلام کا چہرہ حسن، اسی طرح دیگر انبیاء کرام علیہ السلام معجزات ان کو عطا کیے گئے. اور جب ان لوگوں نے ان معجزات کو دیکھا تو ان کے اس دعوے کی دلیل کی صورت میں مان لیا. انہوں نے کہا تھا ہم اللہ کے نبی ہیں یا رسول ہیں، تو انہوں نے معجزہ دکھا دیا، ٹھیک ہے. جن کو ایمان لانا تھا وہ لے آئے، اور جن کی قسمت میں ازلی طور پر شقاوت لکھی ہوئی تھی وہ نہیں لا سکے، ختم اللہ علی قلوبہم، ان کے دلوں پر مہر لگی. اب جتنے معجزات نبی پاک علیہ الصلوۃ والسلام سے پہلے انبیاء اکرام علیہ السلام کو دیے گئے، ان سب کو جمع کر دیا، بلکہ ان سے بڑھ کر عطا فرما دیے حضور علیہ الصلوۃ والسلام کی ذات میں. کسی کا ہاتھ معجزہ، کسی کا سانس معجزہ، کسی کی لاٹھی معجزہ، کسی کا چہرہ معجزہ، کسی کی آواز معجزہ، میرے رسول سر سے پیر تک معجزہ. سر سے پیر تک معجزہ. اور اللہ تبارک و تعالیٰ نے کسی نبی کے لیے یہ نہیں فرمایا ان کو بھیجنے کے بعد کہ تمہارے رب کی طرف سے دلیل آ گئی، لیکن جب اپنے حبیب علیہ الصلوۃ والسلام کو بھیجا، قد جاءکم برہان من ربکم، اور تحقیق آ گئی تمہارے رب کی طرف سے تمہارے پاس ایک روشن دلیل، ہم نے اپنے حبیب کو ایک ایسی بیان دلیل بنا کر بھیج دیا کہ تم ان کو دیکھ لو، دعویٰ خود بخود سمجھ میں آ جائے. اب حضور علیہ الصلوۃ والسلام کے معجزات دیکھیے آپ. اللہ تبارک و تعالی نے حضرت سلیمان علیہ السلام کو حکومت عطا فرمائی، اور اسی حساب سے تمام چیزیں، تمام شان و شوکت عطا فرمائی. معجزات تو بے شمار ہیں، میں صرف ایک کا ذکر کر کے پھر آگے چلوں، وقت مختصر. حضرت سلیمان علیہ السلام کا لشکر جا رہا تھا، آپ نے سنا ہے چیونٹی نے دیکھا لشکر آ رہا ہے، اس نے اپنی چیونٹیوں کو پکارا، یا ایھا النمل ادخلوا مساکنکم لا یحطمنکم سلیمان وجنودہ، اے چیونٹیوں اپنے بلوں میں داخل ہو جاؤ، ایسا نہ ہو کہ سلیمان علیہ السلام اور ان کا لشکر تمہیں روند ڈالے. چیونٹی نے کہا 3 میل دور سے، اور بعض روایت میں اس سے بھی زیادہ، سلیمان علیہ السلام نے چیونٹی کی آواز کو سن لیا. قرآن نے کہا فتبسم ضاحکا، مسکرا دی، دیکھو میرے لشکر سے کیسے بچا رہی ہے اپنی چیونٹیوں، کیسے بچا رہی. یہ بلا شبہ ان کا معجزہ تھا کہ انہوں نے اتنی ادنا سی مخلوق، اس کی آواز کو اتنی دور سے سن لیا. ہم کان کے پاس بھی لائیں تو نہیں سن سکتے، ان کا معجزہ تھا. لیکن انہوں نے زمین پر رہ کر زمین والی چیز کی آواز کو سنا، زمین پر رہ کر زمین والی چیز کی آواز کو سنا. اب آؤ نبی پاک علیہ الصلوۃ والسلام کا معجزہ دیکھو. سرکار نے فرمایا بلال جب میں معراج پر گیا تو میں نے جنت میں اپنے آگے تمہارے چلنے کی آواز کو سنا. جنت کہاں پر ہے؟ دنیا میں تو نہیں. حضور علیہ الصلوۃ والسلام جنت میں، اور بلال حبشی کہاں تھے رضی اللہ تعالیٰ عنہ؟ مکے میں. مکے والا مکے میں چل رہا ہے اور حضور علیہ الصلوۃ والسلام جنت میں سن رہے ہیں. اب اس میں دو احتمال ہیں, علماء نے لکھا, یا تو یہ کہو کہ کل قیامت میں جب جنتی جنت میں پہنچ جائیں گے اور حضور علیہ الصلوۃ والسلام جنت میں تشریف فرما ہوں گے, داخل ہوں گے, چلیں گے اور بلال حبشی غلامانہ شان سے آگے چلیں گے, اس وقت جو آواز ان کی جوتیوں سے پیدا ہوگی, جو آواز پیدا نہیں ہوئی وہ پہلے سے سرکار نے سن لی, یا تو یہ کہو, اور یا پھر یہ کہو کہ جس وقت سرکار معراج کی رات جنت کا مشاہدہ فرما رہے تھے, بلال حبشی رضی اللہ تعالیٰ عنہ مکے میں چل رہے تھے, حضور وہاں پر سن رہے تھے. اگر پہلی بات مانو تب بھی آقا کی شان ثابت ہوتی ہے, دوسری مانو تب بھی ان کی شان ثابت. تو معجزہ سلیمان علیہ السلام کا بھی تھا, لیکن انہوں نے زمین پر رہ کر زمین والی چیز کی آواز کو سنا. میرے آقا کی شان یہ ہے آسمانوں پر رہ کر زمین والوں کی آواز کو سنا. حضرت یوسف علیہ السلام کے بھائی ان کی قمیض لے کر چلے, یہ بھی واقعہ طویل ہے اور آپ سنتے رہتے, میں صرف اشارتاً اگر آپ کو یاد ہو, ویسے آپ لوگوں کی یادداشت بہت اچھی, ایک نشست کا دوسری نشست میں بھول جاتے. جب وہ وہاں پر پہنچے ان کے بھائی, انہوں نے پہچان لیا, پوچھا باپ کا کیا حال ہے, انہوں نے کہا تمہارے غم میں روتے روتے ان کی بینائی چلی گئی. یوسف علیہ السلام نے فرمایا ٹھیک ہے یہ میری قمیض لے جاؤ, یہ جا کر میرے والد کے چہرے پہ ڈال دینا, بینائی واپس آ جائے. انہوں نے کہا ٹھیک ہے, یہ وہاں سے لے کے چلے ہزاروں میل دور. ابھی یہ یہاں سے چلے ہیں, حضرت یعقوب علیہ السلام اپنے گھر میں فرما رہا ہے انی لاجد ریح یوسف, مجھے یوسف کی خوشبو آ رہی. گھر والوں نے کہا یوسف کو تو مرے ہوئے عرصہ ہو گیا, بھیڑیا کھا گیا, ختم ہو گئے. کہا نہیں, انی لاجد ریح یوسف لولا ان تفندون, تم مجھے اگر بہکا ہوا نہ کہو میں یہی کہوں گا مجھے خوشبو آ رہی. وہ حیران ہوئے کہ پتہ نہیں یہ ابا جان کو کیا ہوا, وہ یہی فرماتے رہے قمیض قریب آ رہی ہے, خوشبو بڑھتی جا رہی ہے. اور جیسے ہی وہ گھر میں داخل ہوئے اور حضرت یوسف علیہ السلام کی قمیض حضرت یعقوب علیہ السلام کے چہرے پر ڈالی, بینائی روشن, بینائی روشن ہو گئی. اب کیا ہوا, ہم مانتے ہیں بلا شبہ حضرت یعقوب علیہ السلام کا یہ معجزہ ہے, انہوں نے ہزاروں میل دور یا لاکھوں میل آپ کہیں جتنا بھی خوشبو کو سونگا یا نہیں سونگا, یہ معجزہ ہے. آپ سونگ سکتے ہیں, ایک کمرے میں خوشبو ہو دوسرے کمرے میں نہیں سونگ سکتے, یا چلو زیادہ ہو تو سونگ لے ایک گھر کی دوسرے گھر میں, لیکن ایک علاقے کی دوسرے علاقے میں نہیں سونگی جا سکتی, ایک شہر کی خوشبو دوسرے شہر میں نہیں, اور یہاں شہروں علاقوں کا نہیں ہے, ملکوں کا فاصلہ ہے. انی لاجد ریح یوسف, مجھے یوسف کی خوشبو آ رہی ہے. اور صرف کہا ہی نہیں بلکہ جب وہ قمیض پہنچ گئی تب گھر والوں نے سمجھا ہاں واقعی صحیح کرے, ان کی بھی بات صحیح تھی, اور جو حضرت یوسف علیہ السلام نے فرمایا تھا کہ جب ڈالو گے بینائی واپس آ جائے گی وہ بھی بات صحیح, دونوں باتیں صحیح ہوگی نا. بلا شبہ ہم اس بات کو مانتے ہیں کہ یہ حضرت یعقوب علیہ السلام کا معجزہ تھا کہ انہوں نے اتنے میل دور سے, ہزاروں میل دور سے اپنے بیٹے حضرت یوسف علیہ السلام کی خوشبو کو سونگ لیا. بلا شبہ یہ ان کا معجزہ تھا, لیکن حضرت یعقوب علیہ السلام نے زمین پر رہ کر زمین والے ہی کی خوشبو کو سونگا. زمین پر تھے نا, اور حضرت یوسف علیہ السلام بھی زمین پر تھے, ان کی قمیض جو آ رہی تھی وہ بھی زمین پر تھی, کوئی آسمان پہ نہیں تھا. بلا شبہ ان کا معجزہ, لیکن انہوں نے زمین پر رہ کر زمین والے ہی کی خوشبو کو سونگا. میرے آقا صلی اللہ علیہ وسلم کی شان یہ ہے, فرمایا جبریل سدرہ سے چلنے کا ارادہ کرتے ہیں میں خوشبو سونگ لیتا ہوں, سدرہ سے چلنے کا ارادہ کرتے میں خوشبو سونگ لیتا ہوں. سدرہ کہاں پر ہے, ساتوں آسمانوں کے اوپر, اور اس کا کوئی فاصلہ اندازہ کر سکتے ہو. یہ شان ہے نبی پاک علیہ الصلوۃ والسلام کی, جتنے معجزات انبیاء کرام علیہ السلام کو دیے اس سے بڑھ کر حضور پر نور صلی اللہ علیہ وسلم کو عطا فرما. حضرت موسیٰ علیہ السلام کا معجزہ تھا, ان کی قوم نے کہا موسیٰ پانی نہیں ہے, اللہ نے فرمایا عصا مارو, मूसा की लाठी जो है मारो इस चट्टान पर जिस पे तुम खड़े हो। कुरान कहता है फन फजरत मिन हुस्नता अशरत आईना, 12 चश्मे उससे जारी हो गए, 12 चश्मे जारी हो गए। क्या ऐसे पानी जारी हो सकता है? एक लाठी मारो पानी कभी जारी हुआ इस तरह? कितनी मुश्किल होती। कुदाल मारो नहीं होगा, 1 फीट खोदा 1 फीट पे निकलेगा पानी? कहीं भी नहीं निकलेगा। यहां तो 120 पर भी नहीं निकलेगा, तो 1 फीट पे कहां से निकले? कहीं तो इलाकों में बेचारे आते दुआ कराने के लिए कि इतने फीट हो गया अभी तक निकला ही नहीं, दुआ करें कि ये कहां गया पानी। क्या ठीक है, दुआ करते। कहने का मकसद ये है एक असा मारा पानी जारी, और एक नहीं 12 चश्मे। फन फजरत मिन हुस्नत आशरत आईना, कुरान कह रहा है पियो। मूसा अलैहि सलाम ने फरमाया पियो पानी, उनके कौम खुश हो गई, 12 चश्मे जारी हो। बिलाशुबा ये मौजा है, हम मानते हैं कोई एक लाठी मार के नहीं जारी कर सकता। हजरत मूसा अलैहि सलाम का मौजा था कि उन्होंने अपना असा मारा, 12 चश्मे जारी कर दी। अब आओ अपने आका की शान देखो, लश्कर में सरकार तशरीफ फरमा है, साहबी हाजिर होते, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, हमारे माँ बाप कुर्बान। लश्कर में पानी खत्म हो गया, सरकार वजू करना है, और वजू नहीं तो नमाज नहीं, क्या करें, कहां से पानी लाएं? पानी नहीं है, नहीं, बिल्कुल नहीं। किसी के पास थोड़ा सा पानी हो ले आओ, एक प्याला किसी के पास था, सरकार ने मंगा लिया वही प्याला। अब एक प्याले से कितने आदमी वजू करेंगे? एक का भी वजू नहीं होगा मेरे ख्याल से, वो एक ही लेकर मुंह पे छपका मारेगा तो प्याला खत्म हो जाए, यही हो सकता है ना। और जिस तरह आज वजू करते हैं तो पूरी बाल्टी ही खत्म कर दें, पहले तो लोटों से वजू होता था ना, तो उसमें थोड़ा सा पानी का दर्द भी होता था कि हाँ भाई अब लोटा खत्म ना हो जाए फिर भरना पड़ेगा। अब तो पूरी फुल टोटी खोल दी, मस्जिद का माल है जितना खर्च करो, डबल डबल छपके मार रहे हैं, कुल्लियाँ हो रही हैं, ज़बरदस्त इसराफ बेजा हो रहा है, इसमें भी थोड़ा सा लिहाज रखना चाहिए। हाँ, ऐसा नहीं कि मस्जिद का माल जो है वो फिर खुल के इस्तेमाल किया जाए, बल्कि घर में भी एहतियात करें। खैर बहरहाल, एक प्याला था वो लाया गया, नबी पाक अलैहिस्सलातु वस्सलाम ने रहमतों बरकतों वाले हाथ उसमें डाल दिए, दस्ते मुबारक डाला। रावी कहता है कि हमने देखा हुजूर की उंगलियों के दरमियान से पानी के चश्मे जारी हो, फरमाया इसमें से पानी ले। पूरा लश्कर सैराब हो गया, इतना पानी निकला अंगुश्ते मुबारक के दरमियान से, पूरा लश्कर सैराब हो गया। बिलाशुबा हजरत मूसा अलैहि सलाम का मुजजा था कि उन्होंने एक लाठी या असा मारा, 12 चश्मे जारी कर दिए, लेकिन उन्होंने उस मकाम से पानी निकाला जहां से वैसे भी निकल सकता था। जमीन के अंदर तो पानी होता ही है ना, ये तो उनका मुजजा है कि उन्होंने एक ही लाठी मारी, पानी निकाल दिए, 12 चश्मे जारी कर दिए। अगर वैसे खुदाई की जाती, यानी ये तो मुजजे की बात थी ना, आम आदमी खुदाई करता रहे निकल आएगा पानी, मूसा अलैहि सलाम का मुजजा हम मानते हैं, उन्होंने उस मकाम से निकाला जहां फिल हकीकत पानी होता है। लेकिन मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की शान यह है कि उस मकाम से पानी निकाला जहां से तसव्वुर भी नहीं हो सकता। उस मकाम से निकालना जहां से तसव्वुर भी नहीं हो सकता। किसी की उंगलियों से कभी पानी के चश्मे जारी हुए नहीं, ये शान है नबी पाक अलैहि सलातो वसलाम के पानी के चश्मे जारी कर दिए, पूरे लश्कर को हुजूर ने सैराब कर दिया। कुरान ने कहा कद जाकुम बुरहानुम मिर रब्बिकुम, तहकीक आ गई तुम्हारे पास तुम्हारे रब की तरफ से एक रोशन बयन दलील, और बयन दलील ऐसी वाजे दलील है कि जिस दलील को कोई तोड़ नहीं सकता, जिस दलील का कोई इनकार नहीं कर सकता। जब दलील मजबूत है तो पता चला दावा भी मजबूत है, दावा है ला इलाहा इल्लल्लाह और दलील है मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। तो इसी को कुरान ने बुरहान कहा, और बुरहान के माने वाजे, बयन, रोशन, दलील। तो जो टकरा रहा है वो दलील से टकरा रहा। इस दलील को कमजोर करो, इस दलील को खत्म करने की कोशिश करो। जब दलील खत्म हो जाएगी, दावा खुद ब खुद खत्म हो जाएगा। काफिरों ने यही चाहा ना कि किसी तरह नबी पाक अलैहिस्सलाम को माजल्ला खत्म कर दिया जाए। जब ये नहीं होंगे, ये दावा खुद ब खुद खत्म हो जाएगा। फिर कौन कहने वाला होगा कि अल्लाह एक है? फिर तो कोई कहने वाला नहीं होगा ना, इन्होंने ही कहा है और इन्हीं के कहने से सब कह रहे हैं। यही बात तो हरम में बैठे कर रहे थे जो फारूक आजम तलवार लेकर निकले थे कि मैं आज खत्म कर दूंगा। मशीयत रब्बानी मुस्कुरा रही थी, उमर तुम क्या खत्म करोगे, तुम आगे बढ़ो तो सही, 40 में तो तुम खुद होगे, तुम कैसे इस दलील को मिटा सकते हो? हमने ऐसी बय्यन दलील भेज दी कि इस दलील को कोई तोड़ नहीं सकता। फिर फरमाया वा अनजलना इलैकुम नूरम मुबीना, और हमने नाजिल किया तुम पर एक नूरे मुबीन। अब नूर की तीन किस्में हैं, एक तो है नूर, एक है नूरे मुबीन और एक है नूरे मुनीर। कितनी हो गई? तीन। नूर रोशन, खुद रोशन, ठीक है ना। नूरे मुबीन जैसे सितारे चमकते हैं, दूसरों को नहीं चमका सकते, चमकते हैं दूसरों को नहीं चमका सकते। और नूरे मुनीर जो खुद भी रोशन हो और दूसरों को भी रोशन कर दे, जैसे सूरज। अब सूरज निकलता है ना, खुद रोशन है लेकिन पूरी कायनात को रोशन कर दे, पूरी कायनात को। इसीलिए अल्लाह तबारक व ताला ने अपने हबीब अलैहिस्सलाम को नूरे मुनीर, सिराज मुनीरा, रोशन करने वाला आफ्ताब। इसीलिए फरमाया कि हबीब अलैहिस्सलाम, नूर तो बहुत सारे हैं, सूरज भी नूर है, सितारे भी नूर हैं, चांद भी नूर है, ये सारे नूर हैं, लेकिन हबीब आप ऐसे नूर हैं कि जो इन सब को रोशन करने वाले। इसीलिए रसूल ने सहाबा को रोशन कर दिया, सहाबा ने ताबईन को कर दिया, उन्होंने तबे ताबईन को कर दिया, उन्होंने बुजुर्गान दीन को कर दिया, उन्होंने औलिया कामिलीन को कर दिया, उन्होंने आइमा मुस्तहिदीन को कर दिया। ये सब रोशन कर रहे हैं एक दूसरे को, और पहला करने वाला मदीने में, उन्हीं के नूर से सारे चमक रहे हैं और चमकते रहेंगे। इसीलिए आला हजरत ने फरमाया था, चमक तुझसे पाते हैं सब पाने वाले, मेरा दिल भी चमका दे चमकाने वाले। वअनज़लना इलैकुम नूरम मुबीना, और हमने नाजिल किया तुम पर एक रोशन नूर। नूर के माना ही रोशन। अब इसके दर्जे हैं, कोई खुद रोशन है दूसरे को रोशन नहीं कर सकता, और कोई वो है कि जो खुद रोशन है जो सामने आए उसको रोशन कर। तो ये शान है नबी पाक अलैहिस्सलाम की। तो इस आयत में अल्लाह तबारक व ताला ने जिस रोशन और बय्यन दलील का जिक्र किया वो ज़ाते पाक मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। तो अब अगर इसमें सिर्फ हुजूर की ज़ात को लिया जाए, यानी हुजूर के मौजज़ात को अलहदा कर दिया जाए, सिर्फ ज़ाते पाक मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, तो वो भी बुरहान है, बय्यन दलील। और अगर इसमें हुजूर के मौजज़ात को शामिल किया जाए तो वो भी बुरहान है, बय्यन दलील। अल्लाह तबारक व ताला ने इन दोनों को, इसलिए कि मौजज़ात भी हुजूर की वजह से, हुजूर की सर से पैर तक पूरी जात मौजज़ा है, सरकार के बाल मुबारक भी मौजज़ा है। किसी के बाल में से शाख निकल सकती है? अपने बाल काट के रख लो, 10 साल भी रखोगे वही के वही रहेंगे। हमारे बालों का तो हाल ये है कि काट के फेंक दिए जाएं, और सरकार की शान ये है कि आज तक शाखें निकल रही, पूरी कायनात में फैल रही है मुए मुबारक। और जिस घर में है वहीं बरकतें हैं, वहीं रहमतें हैं। तो जिसके बाल की ये शान है उसकी अपनी क्या शान हो? फरमाया जिसने मेरे एक बाल को अजियत पहुंचाई उसने मुझे अजियत पहुंचाई। अरे बाल जिस्म से अलग हो जाए तो क्या इंसान को तकलीफ हो सकती है? नहीं हो सकती। आप बाल काट दें, कोई उसको तोड़ के फेंक दे, टुकड़े कर दे, आपको पता नहीं है। लेकिन हुजूर फरमाते हैं जिसने मेरे एक बाल को अजियत पहुंचाई उसने मुझे अजियत पहुंचाई, ये बता रहे हैं कि मेरा ताल्लुक उससे है। और जब एक बाल जिंदा है मुए मुबारक, तो जिसका मुए मुबारक है वो कैसे मुर्दा हो सकता है? माजर वो बदर जी आला जिंदा है, तो हुजूर के बाल भी मौजजा हैं, हुजूर का लुआब भी मौजजा है, हुजूर की जिस्मे मुबारक भी मौजजा है, हुजूर के दस्ते मुबारक भी मौजजा हैं, हुजूर के कदम मुबारक भी मौजजा। आप अगर रेत पर पैर रख दें तो कदम का निशान पड़ेगा या नहीं पड़ेगा, और अगर एक इसी फर्श पर पैर रख दे तो निशान पड़ेगा नहीं। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम जब किसी सख्त चीज पर, पहाड़ पर या किसी पत्थर पर कदम मुबारक रखते थे, कदम मुबारक का निशान आ जाता, पत्थर अपने आप को नरम कर लेते थे। हमारे भी तो रसूल हैं, कदम मुबारक का निशान आ जाता। आज कदम शरीफ जहां जहां मौजूद हैं वो इसी बात की दलील है। तो हुजूर अलैहिस्सलाम का तो पूरा सर से पैर तक जिसमें मुबारक जो है वो मौजजा ही मौजजा। इसी को कुरान ने कहा, कद जाअकुम बुरहानुम मिर रब्बिकुम, और तहकीक आ गई तुम्हारे पास तुम्हारे रब की तरफ से एक रोशन और बयन दलील। यानी तुम मुझे नहीं देख सकते, अगर मेरे इख्तियार को देखना है तो मेरे हबीब के इख्तियार को देख लो, अगर मेरे हुस्न जमाल को, जाहो जलाल को, फजलो कमाल को, जूदो नवाल को देखना है, जिस हैसियत से मुझे देखना है मेरे हबीब को देख लो, और गौर कर लो कि जब रसूल ऐसा है तो खुदा कैसा हो, जब बनने वाला ऐसा है तो बनाने वाला कैसा होगा, जब संवरने वाला ऐसा है तो संवारने वाला कैसा होगा, जब निखरने वाला ऐसा है तो निखारने वाला कैसा होगा, जब नबी ऐसा है तो फिर खुदा कैसा हो। तो उस दावे की दलील ऐसी बयन दलील बना दी कि जो कयामत तक के लिए दलील है, इस दलील को तोड़ा नहीं जा सकता, और वो है ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم। اللہ تبارک و تعالی ہم سب کو اسی پر ایمان اور یقین رکھنے کی توفیق عطا فرمائے۔ آئیے دعا کریں، اللہ رب العالمین ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفاء کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر، جو قرض دار ہیں انہیں بار قرض سب دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا۔ اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں، عمل میں، عمر میں برکت عطا ہو، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين۔